अस्सलाम वालेकुम, ये पार्ट नंबर 1 है। आज हम आपके लिए डाइजेस्ट रिकॉर्ड कर रहे हैं जासूसी दुनिया, जिल्द नंबर 27, नावल नंबर 83, चमकीला गुबार, जिसके मुसन्निफ इब्ने सफी हैं। ये रिकॉर्डिंग आपके लिए कुर्तबा ऑडियो लाइब्रेरी की जानिब से पेश की जा रही है। दीगर मालूमात के लिए आप राब्ता कर सकते हैं हमारे इस नंबर पर 03212158225, या हमारी वेबसाइट विजिट कर सकते हैं www.kurtaba.org। उल्लू और अकलीदस। इन दिनों महकमे में फरीदी की मुखालफत का बड़ा जोर था। पुराने हकाम के तबादले हो गए थे, नए हकाम को नई जगह भरम बराए रखने का ख्याल होता है, इसलिए वो कैसे गवारा कर लेते कि एक मातहत अफसर का तफूक उन पर भी बरकरार रहे। यहाँ आने से पहले वो जानते ही थे कि मरकजी महकमा सिर्फ कर्नल फरीदी का नाम है। दूसरी तरफ ये बात भी किसी से पोशीदा नहीं थी कि फरीदी अपनी ही मर्जी से इस मामूले से अहदे पर टिका हुआ है, वरना कभी का पता नहीं कहाँ पहुँचा होता। इस मामूले से अहदे पर जमे रहने की वजह सभी को मालूम थी, वजह यही थी कि वो काम करना चाहता था, फने चराग रसानी से इश्क था इसे, और यही इश्क महकमे तक लाया था। महकमा बराए मुलाजमत का सवाल यूं ही पैदा नहीं होता, उसकी माली हैसियत बहुत बुलंद थी, लेकिन इन दिनों सिर्फ उसे दफ्तरी उमूर तक महदूद कर दिया गया था। उसने खामोशी से ये तब्दीली गवारा कर ली, अपने अफाल से जरा बराबर भी एहतजाज जाहिर ना होने दिया। अलबत्ता हमीद बेहद बोर था, बोर होने की वजह भी थी क्योंकि उसे उठते बैठते अंगारे चबाने पड़ते थे। अब इसी वक्त जैसे ही वो कैंटीन तक जाने के लिए अपने कमरे से निकला, इंस्पेक्टर आसिफ ने दूर ही से ललकार कर कहा, जनाब कप्तान साहिब जरा सुनिएगा। वो अपने कमरे से निकल रहा था, बरामदे के वस्त में दोनों रुक गए। अरे तुम लोग अभी यहीं हो, आसिफ ने मुतहिराना लहजे में कहा। हाँ अभी तो यहीं हैं, हमीद ने ठंडी सांस लेकर कहा। किसी दिन जेल में होंगे और कुछ हजरात अस्पताल में। गलत समझे, आसिफ मुझेका उड़ाने वाले अंदाज में हंसा। सवाल ये है कि ऐसे अहम केस में जाए वारदात पर सईद और हामिद क्यों भेजे गए? किस अहम केस में? मुल्क का मशहूर राजीदान डॉक्टर दाऊद कत्ल कर दिया गया। उफ़ो, कहाँ हो आजकल तुम लोग कि ताज़ा तरीन हालात से भी बेखबर रहते हो? आप जानते हैं मिस्टर आसिफ के हमारे पास किसी किस्म के केस आते हैं, हमीद ने खुश लहजे में कहा और बरामदे से उतरकर कैंटीन की तरफ चल पड़ा। आजकल दफ्तर में कदम रखने को दिल नहीं चाहता था। इसने फरीदी के सामने लंबी तातील की तजवीज पेश की थी, लेकिन फरीदी ने हंसकर टाल दिया था, और अब हालात कम अज कम हमीद के लिए तो नाकाबले बर्दाश्त ही होकर रह गए थे। वो कैंटीन के छोटे से साफ सुथरे डाइनिंग हॉल में दाखिल हुआ। उसे इस हादसे का इल्म था क्योंकि उसकी मौजूदगी में ही नए DSP ने इंस्पेक्टर सईद और सब इंस्पेक्टर हामिद को जाए वारदात पर भेजा था, लेकिन इस हादसे की तफसील मालूम करने की कोशिश नहीं की थी और ना ही फरीदी से इसका तस्करा किया था। वो नहीं जानता था कि फरीदी को भी इस वारदात का इल्म था या नहीं। डाइनिंग हॉल में सर्जन तौफीक पर नजर पड़ी, जो बिस्कुटों के टुकड़े जल्दी जल्दी हलक से उतारता हुआ चाय के घूंट ले रहा था। उसने हमीद को देखकर हाथ उठाया और हमीद के कदम गैर इरादी तौर पर उसकी मेज की जानेब उठ गए। सर्जन तौफीक भी दोनों इंस्पेक्टर के साथ जाए वारदात पे गया था। गोट फंस गई है उस्ताद, उसने मुंह चिल्लाते हुए बाई आंख दबाकर कहा। क्या हुआ, हमीद ने कुर्सी खींचकर बैठते हुए पूछा। मैं डिप्टी साहिब को इतला देने आया था। कैसी इतला? डॉक्टर दाऊद कत्ल कर दिया गया, जानते ही होगे। हाँ मालूम है मुझे, तुम सईद और हामिद के साथ गए थे, वो बड़ी बेतुकी हरकतें करके मरा है, फरीक ने आंखें निकालकर कहा। क्या? उसने कोतवाली फोन किया था कि इसकी जिंदगी खतरे में है, शायद वो DSP सिटी का रिश्तेदार भी था। DSP खुद ही दौड़ा गया और जब वहाँ पहुंचा तो डॉक्टर दाऊद को फर्श पर एड़ियां रगड़ते देखा। उसका बायां हाथ सीने के जख्म फटा और वो कोनियों के बल उठने की कोशिश कर रहा था। DSP ने छूटते ही पूछा, हमलावर कौन था? दाऊद ने चीख कर कहा, उल्लू उल्लू। फिर वो उल्लू उल्लू रटता रहा और फर्श पर फैले हुए खून में उंगलियां डुबो डुबो कर उसने एक मुसल्लस और एक दायरा बनाया और फिर मर गया। खूब, हमीद के होंठों पर शरारत आमेज मुस्कुराहट नजर आई। अब ये मुसल्लस, ये दायरा और उल्लू हामिद साहब और सईद साहब को चक्कर दे रहे हैं। हो सकता है डॉक्टर दाऊद ने अपनी जिंदगी में कभी किसी उल्लू को दायरा या मुसल्लस साबित करने की कोशिश की हो, रियाजीदान ही ठहरा। नहीं प्यारे, तौफीक हंस पड़ा, अब देखना है कि कर्नल साहिब के बगैर कैसे काम चलता है। हमीद ने लापरवाही से शानों को जुनबिश दी और मुड़कर वेटर से चाय लाने को कहा। तौफीक को शायद इसकी बेतौजी और लापरवाही पर हैरत हुई। वो चंद लम्हे उसकी तरफ देखता रहा, फिर उठता हुआ बोला, अब वहीं जाना है। हमीद ने सर को खफीफ सी जुनबिश दी और मेज पर उंगलियों से हल्की हल्की जरबें लगाने लगा। पता नहीं तौफीक के बयान में कहां तक सदाकत थी। उसने सोचा, अगर दायरा मुसल्लस और उल्लू की कहानी दुरुस्त थी तो फरीदी निजी तौर पर ही सही इस केस में दिलचस्पी लेने से बाज ना आ सकेगा। ऑफिस बंद होने में थोड़ी देर थी, इसलिए इसने बकिया वक्त डाइनिंग हॉल में गुजार दिया, लेकिन इसकी ये ख्वाहिश पूरी ना हो सकी कि फरीदी की आंख बचाकर किसी तरफ निकल जाता, क्योंकि इधर वो कैंटीन से बाहर आया, उधर फरीदी अपने ऑफिस से बरामद हुआ और उसने उसे अपने साथ चलने का इशारा किया था। हमीद ने ठंडी सांस ली और आहिस्ता आहिस्ता उस शेड की तरफ चलने लगा जहां कारें पार्क की जाती थीं। आज हमीद अपनी गाड़ी से नहीं आया था। फरीदी के साथ लिंकन में बैठते हुए वो होंठों ही होंठों में कुछ बड़बड़ाया भी था। क्यों जानकनी में मुब्तला हो, फरीदी इसकी आंखों में देखता हुआ मुस्कुराया। तबीयत ठीक नहीं है, हमीद ने खुश कलेजे में जवाब दिया और गाड़ी का इंजन हल्की सी आवाज के साथ स्टार्ट हुआ। हमीद फिर डॉक्टर दाऊद के मुतालिक सोचने लगा, लेकिन उसका तذکرہ छेड़ना नामुनासिब ना समझा। कुछ देर बाद उसने फरीदी से कहा, आखिर हम कब तक क्लर्की करते रहेंगे? ओ तो ये बात है, कतई मेरी दानिश में तो लंबी छुट्टी ही मुनासिब रहेगी, हमीद बोला। फिर इसके बाद देखा जाएगा, हमीद ने कहा, मगर शायद हम घर की तरफ तो नहीं जा रहे, फिर कहाँ? लंकन होशाम रोड पर मुड़ रही थी, कोतवाली, फरीद ने विंडशील्ड पर नजर जमाते हुए जवाब दिया। ओ डीएसपी सिटी का फोन आया होगा, हमीद ने कहा, डॉक्टर दाऊद इसका रिश्तेदार था शायद। तुम्हारे पास भी काफी इतला मालूम होती है। हाँ, डीएसपी ने पूछा था कि क्या मैं इसके लिए थोड़ा सा वक्त निकाल सकूंगा, और आप खुद ही कोतवाली की तरफ दौड़े जा रहे हैं, क्या हर्ज है? मैं इसके आपकी शान के खिलाफ समझता हूँ। बहुत अच्छे, फरीदी ने हल्का सा खिसका लगाया, अभी तक होश नहीं आया, हालांकि क्लर्की करते हुए उंगलियां घिसती जा रही हैं। हमीद कुछ न बोला, वो जानता था कि फरीदी महज मालूमात हासिल करने कोतवाली जा रहा है, वरना शायद उसने घर ही पर डीएसपी का इंतजार किया होता। शायद डीएसपी को भी तवक्का नहीं थी कि फरीदी खुद ही चला आएगा, इसलिए उनका इस्तकबाल बड़े पुरतपाक अंदाज में हुआ। कर्नल, मैं बेहद मशहूर हूँ, डीएसपी ने गमजोश मुसाफिर के साथ कहा। असल गुफ्तगु शुरू करने से पहले इसने इस बात पर हैरत जाहिर की कि फरीदी जाए वारदात पर नहीं आया था। आजकल मैं ज्यादातर ऑफिस वर्क कर रहा हूँ, फरीदी बोला। दफतन मेज पर रखे हुए फोन की घंटी बजी और डीएसपी ने रिसीवर उठा लिया, लेकिन दूसरे ही लम्हे में वो माउथ पीस में चीखा, क्या? उसकी आंखें हैरत से फैल गई थी। वो चंद लम्हे इसी हालत में कुछ सुनता रहा, फिर रिसीवर क्रेडल पर पटकता हुआ बोला, डॉक्टर साहिब की कोठी में आग लग गई है, किसने इत्तला दी है? एक एसआई ने जो वहां मौजूद था, लाश उठाने के बाद वहां सामान की फहरिस्त मुरतब करने का काम हो रहा था। क्या वो मकान में तन्हा रहते थे, फरीदी ने पूछा। जी हाँ, और तब तो हमें देर नहीं करनी चाहिए, फरीदी उठता हुआ बोला, वरना हो सकता है कि बाद बेहतरीन शहादतें जाया हो जाएं। फिर थोड़ी देर बाद एक पेट्रोल कार कोतवाली के फाटक से बाहर निकली, जिसके पीछे फरीदी की लिंकन थी। फरीदी बड़बड़ा रहा था, यकीनन कोई अहम तरीन शहादत जाया हो गई, कबल अज वक्त कैसे कहा जा सकता है, हमीद बोला। फिर आग लगाने का क्या मकसद हो सकता है? मेरा दावा है कि जाए वारदात का मुआयना करने वालों ने किसी खास चीज पर ध्यान नहीं दिया था, वो जाया कर दी गई। डॉक्टर दाऊद की कोठी मॉडल कॉलोनी के एक दो रफ्तादा हिस्से में वाकया थी। आसपास और कोई इमारत नहीं थी। हो सकता है यहाँ हमारे जमाने में रियाजी जान की सुकून पसंदी ही को दखल रहा हो। पूरी इमारत से शोले बुलंद हो रहे थे और आसपास आदमियों का जमे गफील नजर आ रहा था, लेकिन कहीं भी कोई आग बुझाने वाली गाड़ी दिखाई न दी। आग बुझाने का काम भी कोई इंतजाम नहीं है, फरीदी गाड़ी रोककर नीचे उतरता हुआ बोला। एक पुलिस कांस्टेबल मुजमे से गुजरने के लिए जगह बनाने लगा और वो इमारत से थोड़े ही फासले पर रुके। यहाँ वो एक एसआई मौजूद था जिसने डीएसपी सिटी को फोन पर इत्तला दी थी। डीएसपी उस पर बुरी तरह बरस पड़ा। तुम खड़े देखते ही रहे और पूरी इमारत में आग लग गई, फायर स्टेशन को फोन किए गए हैं जनाब एसआई ने कहा, लेकिन इस वक्त उनके पास भी एक गाड़ी मौजूद नहीं है, सब गाड़ियां पहले ही कहीं जा चुकी हैं। इस वक्त शहर की कई इमारतें जल रही हैं। ओ फरीदी के होंठ दायरे की शक्ल में सिमट गए और डीएसपी उसकी तरफ मुड़ा। इसे भी बेबसी ही कहना चाहिए, फरीदी बोला। आपका ख्याल दुरुस्त मालूम होता है कि कोई शहादत जाया की गई है, वरना एक ही शेर में बेक वक्त आतिशबाजी की इतनी वारदातों की क्या वजह हो सकती है। मकसद यही है कि मदद लेने में देर लगे और पूरी इमारत खाक का ढेर हो जाए। फरीदी एसआई से सवाल करने लगा, आप इस वक्त कहाँ थे जब आग लगी थी? ड्राइंग रूम में जनाब। कैसे इल्म हुआ था? किसी कांस्टेबल ने कहा, मुझे अच्छी तरह याद नहीं कि कौन था। आग इमारत के पिछले हिस्से से शुरू हुई थी। किचन से? जी नहीं, किचन तो उस वक्त महफूज था। हम इमारत से निकल आए थे, फिर कॉलोनी के पोस्ट ऑफिस से फायर स्टेशन फोन किया गया। फिर फरीदी ने इस कांस्टेबल से कुछ पूछताछ शुरू की जिसने एसआई को इतला दी थी। वहाँ 6-7 कांस्टेबल थे जिनमें से एक ने इतराफ किया कि उसी ने आग के मुतालिक एसआई को बताया था। तुम कहाँ थे और तुम्हें कैसे मालूम हुआ था? मैं फाटक पर था हजूर, एक दरागीर ने इतला दी, वो दौड़ता हुआ इमारत की पुछ से आया था। मैंने उसे भी साथ ले जाकर देखा जहाँ पिछले हिस्से में आग लगी हुई थी। फिर मैंने साहिब को इतला दी। क्या तुम नहीं जानते थे कि आग लगने की इतला देने वाले को रोकना चाहिए? फरीदी ने पूछा। मुझे नहीं मालूम था हजूर, कांस्टेबल गुजराया। अगर उसे दोबारा कहीं देखोगे तो पहचान लोगे? जरूर पहचान लूंगा जनाब आली, फरीदी हमीद की तरफ मुड़ा जो अभी भी मॉडल कॉलोनी के पोस्ट ऑफिस से वापस आया था। अब भी स्टेशन पर कोई गाड़ी मौजूद नहीं है, उसने कहा। तब फिर कोई सूरत नहीं रह गई, फरीदी ने शानों को जुनबिश दी। आग काबू से बाहर हो चुकी है, इमारत जलती रही और वो खड़े देखते रहे। दरवाजा और खिड़कियां तड़क तड़क कर गिर रहे थे और गहरा धुआं जिसमें बहुत ऊंचाई तक आग की लपेटें भी शामिल हुई थी आसमान से बातें कर रहा था। लोग चीख रहे थे और कान पर पड़ी आवाज सुनाई नहीं देती थी। क्या कोई मुलाजिम भी साथ नहीं रहता था? फरीदी ने डीएसपी से पूछा। नहीं, वो तन्हा रहते थे। इधर उनकी माली हालत भी बेहतर नहीं रही थी, डीएसपी ने मुस्तरबाना अंदाज में कहा। अभी मैंने करीब ही कोई फायर हाइड्रेंट तलाश करने की कोशिश की थी लेकिन आसपास एक भी नहीं, वरना उससे हम खुद ही कुछ काम ले सकते। आप उसे खाक का ढेर हो जाने से नहीं बचा सकेंगे, फरीदी ने कहा, क्योंकि ये सब कुछ एक सोची समझी स्कीम के तहत हुआ है। लेकिन मेरा ख्याल है डॉक्टर दाऊद बहुत सुलझी हुई तबीयत के मालिक थे। यही तो मुसीबत है कि ऐसा नहीं था, डीएसपी ने ठंडी सांस लेकर कहा। वो झगड़ालू भी थे और दूसरों के मामलात में दखल अंदाजी की भी आदत थी। आप उनके मरने से पहले यहाँ पहुँच गए थे? हाँ, उन्होंने मुझे फोन किया था कि वो खतरे में है लेकिन उन्होंने फोन पर तफसील नहीं बताई, बस हजयानी अंदाज में चीखते रहे, फौरन पहुँचो फौरन पहुँचो। बहुत ज्यादा खाए थे? फरीदी ने पूछा। हाँ, आवाज से तो यही जाहिर हो रहा था, डीएसपी बोला। और जब मैं यहाँ पहुँचा तो वो एक कमरे में जमीन पर लूट रहे थे, गोली सीने पर लगी हुई थी और खून फर्श पर फैल रहा था। मेरा ख्याल था इस वक्त वो होश ही में थे लेकिन कातिल के मुतालिक इस्तफार करने से मालूम हुआ कि उनकी ज़हनी हालत पे एतमाद नहीं किया जा सकता। क्यों? कातिल के मुतालिक पूछने पर उनकी जबान से उल्लू निकला और फिर वो उल्लू ही उल्लू रटते रहे थे। मगर एक बात समझ में नहीं आती, बाज़ लोगों को अपने मशागल से जुनून की हद तक इश्क होता है, लेकिन इस जुनून से भी ज्यादा कोई और चीज समझूंगा। अगर मरते वक्त भी उनके मशागल का ध्यान रहे या मरते मरते भी इन्हें मशागल ही थे के मुतालिक कोई हरकत सरजद हो जाए, मैं नहीं समझा। जब मैंने उनसे कातिल के मुतालिक पूछा तो वो एक तरफ तो उल्लू उल्लू रटते रहे और दूसरी तरफ अपने खून में उंगली डुबोकर फर्श पर एक मुसल्लस और एक दायरा भी बनाया था खूब, और इसी हालत में उनका जिस्म सर्द पड़ गया था। फरीदी किसी सोच में पड़ गया और इसी वक्त आग बुझाने वालों की घंटियां सुनाई दी। अब क्या बाकी बचा है? हमीद ने जलती हुई इमारत की तरफ देखकर कहा। आग बुझाने वाली गाड़ियां अपने काम में लग गईं और वो मजमे से बाहर आ गए। कांस्टेबल मजमा बनाने की कोशिश कर रहे थे, मेरा ख्याल है वो बहुत ज्यादा सोशल आदमी भी ना रहे होंगे, फरीदी ने डीएसपी से कहा। बहुत ज्यादा सोशल थे, मैंने अजीब ही कहूंगा, रियाजी अमूमन खुश तबीयतें रखते हैं लेकिन डॉक्टर साहब उनसे बहुत मुख्तलिफ थे। गाने बजाने का भी शौक था, अच्छी खासी क्ले मॉडलिंग भी कर लेते थे। ओ यक बेग, डीएसपी खामोश हो गया। ऐसा मालूम हो रहा है जैसे से कोई बात याद आ गई हो, हमीद ने उसकी आंखों में इस्तराब की लहरें भी महसूस की। दफतन डीएसपी ने फरीदी की तरफ देखा और कहा, मुझे उनका बनाया हुआ एक बुत याद आ रहा है, वो किसी सोच में पड़ गया। फिर इस तरह बोला जैसे खुद से मुतालिक हो। उल्लू उल्लू क्या इसका इससे भी कोई ताल्लुक था? फरीदी ने इस्तफानिया नजरों से देखा। जी हाँ,
ایس پی نے پھر اس کی طرف دیکھ کر بولا، مٹی اور پلاسٹر آف پیرس کا بت جس کا چہرہ آدمیوں کا سا تھا لیکن بقیہ جسم پرندے کا، بس وہ الو ہی معلوم ہوتا تھا، گول چہرہ، عجیب سی ومیں اور الو کی چونچ کی سی ناک۔ آپ نے اس کے متعلق ضرور پوچھا ہوگا۔ ہاں پوچھا تھا، وہ ہنسے تھے اور صرف ایک کارٹون کہہ کر خاموش ہو گئے تھے۔ تعاقب، آگ بجھانے والی گاڑیوں کی ٹنکیاں خالی ہو گئی تھیں لیکن آگ پوری طرح نہ بجھ سکی، کہیں کہیں اب بھی کثیر دھوئیں کے مرغولے ابھر رہے تھے اور لپیٹیں بھی اٹھتی دکھائی دیتی تھیں۔ کچھ فائر فائٹر وہاں فائر ہائیڈرنٹ تلاش کر رہے تھے تاکہ مزید پانی حاصل کر کے کام چلایا جا سکے۔ آپ نے یہ تو یقیناً معلوم کرنے کی کوشش کی ہوگی کہ وہ کارٹون کس کا تھا، فریدی نے پوچھا۔ قدرتی بات ہے، لیکن مجھے سوال کا جواب نہیں ملا تھا۔ ان کے احباب کے بارے میں کچھ بتا سکیں گے؟ چند ایک نام اور پتے بھی دے سکیں گے تو بہتر ہوگا۔ ہلکا احباب نہ تو مخصوص تھا اور نہ محدود، روز ہی نئے نئے احباب بنایا کرتے تھے اور ساری آمدنی احباب نوازیوں کی نظر ہو جاتی تھی اور وہ ہمیشہ مالی تباہ حالی کا رونا روتے رہتے تھے۔ ویسے میں آپ کو چند نام اور پتے بھجوا دوں گا۔ شکریہ، فریدی نے تفتیش کن لہجے میں کہا، لیکن مجھے نجی طور پر کام کرنا پڑے گا، محکمے سے شاید ہی اجازت ملے۔ کچھ کیجئے کرنل، میں بے حد پریشان ہوں۔ وہ دراصل بیگم صاحبہ کے ماموں تھے، جب سے انہوں نے سنا ہے برا حال ہے۔ چند لمحے خاموشی سے گزرے، پھر فریدی نے پوچھا، دائرہ اور مثلث الگ الگ بنائے تھے یا مثلث دائرے کے اندر یا پھر اس کے برعکس؟ دونوں الگ الگ تھے مگر میری سمجھ میں نہیں آتا، ایسے وقت میں ذہنی حالت پر شبہ ہی کیا جا سکتا ہے، فریدی بولا۔ خیر میں دیکھوں گا۔ رات گئے، دونوں واپس ہوئے۔ فریدی کی جیب میں ڈاکٹر داؤد کے چند دوستوں کے نام تھے اور پتے بھی موجود تھے۔ بڑی شدت سے مخالفت ہوگی اگر آپ اس کیس میں ہاتھ لگایا، حمید نے کہا۔ میں جانتا ہوں، لیکن آپ نجی طور پر تفتیش ضرور کریں گے، بھائی کلرکوں کو بھی حق حاصل ہے کہ فرصت کے اوقات میں تفریح کریں۔ مگر یہ کل کلرک بیمار پڑ جانا چاہتا ہے، حمید نے سینے پہ ہاتھ رکھ کر کہا۔ میں وعدہ کرتا ہوں اگر تم بیمار نہ پڑے تو میں تمہاری ٹانگ ہی توڑ کر بٹھا دوں گا۔ کیا آپ کی دانت میں الو اور مثلث دائرہ کلو بھی ہو سکتے ہیں؟ قطعی ہو سکتے ہیں، اگر وہ ہوش میں نہ رہا ہو تو تب ہی تو کلو ہو سکتے ہیں، ورنہ ہم اسے سیدھا سادہ سا بیان تسلیم کر لیتے۔ یقیناً اس کی ذہنی حالت ٹھیک نہیں تھی، لیکن جو کچھ بھی اس کی زبان سے نکلا یا جو کچھ بھی اس نے کسی خاص پہل کا نتیجہ ہے، اسے کیا تم ذہنی ہی سے متعلق نہ سمجھو گے؟ یقیناً سمجھوں گا، لیکن الو یا کلیدر صاحب کدھر لے جائیں گے؟ ڈی ایس پی نے قاتل کے متعلق استفسار کیا۔ اس نے کہا، الو پھر مثلث اور دائرہ بنا کر رکھ دیا۔ کیا یہ ضروری ہے کہ ان سے قاتل پر روشنی پڑ ہی سکے؟ اس کی ذہنی حالت ٹھیک نہیں ہے، یا تو وہ تو قاتل کا نام بتاتا یا لا علمی ظاہر کرتا۔ جب آپ تسلیم کرتے ہیں کہ اس کی ذہنی حالت ٹھیک نہیں ہو سکتی تو ہو سکتا ہے کہ الو اور مسلط ڈی ایس پی کے سوال کا جواب ہی نہ رہے ہوں، لیکن ان کا کچھ نہ کچھ اس اذیت سے ضرور ہونا چاہیے جس کی بنا پر اس کی ذہنی حالت متوازن نہ رہی تھی۔ تو پھر پیدا کیجئے تعلق، حمید نے اتار کر کہا۔ پھر یک بیک چونک کر بولا، ڈی ایس پی نے کسی مجسمے کا تذکرہ بھی تو کیا تھا؟ ہاں، لیکن افسوس ہے ہم اسے دیکھ نہ سکیں گے۔ حمید پائپ میں تمباکو بھرنے لگا، وہ جلتی ہوئی عمارت کے متعلق سوچ رہا تھا۔ جب اس نے راک کا ڈیر ہوتے ہوئے دیکھا تو وہاں باقی کیا بچا ہوگا؟ سبھی کچھ تو ضائع ہو گیا ہوگا، لیکن حملہ آور نے اس پر فائر کرنے کے بعد ہی آگ کیوں نہ لگا دی اگر اسے کچھ شہادتیں ضائع کرنی تھی؟ آخر پولیس کی موجودگی میں اس کا خطرہ کیوں مول لیا؟ یہ ایک ضروری سوال تھا۔ اس سوال پر فریدی کے ہونٹوں پہ ہلکی سی مسکراہٹ نظر آئی اور اس نے کہا، اسی سوال نے مجھے الو مثلث اور دائرہ کو اہمیت دینے پر مجبور کر دیا ہے۔ عمارت میں اس وقت آگ لگانا جبکہ پولیس وہاں موجود تھی بڑے دل گردے کا کام ہے۔ اس قسم کے خطرات اسی حالت میں مول لیے جاتے ہیں جب بچاؤ کے لیے کوئی دوسری راہ نہ ملے۔ جائے واردات کا معائنہ کرنے والوں کی لاپرواہی کی بنا پر الو مثلث اور دائرہ والی بات قبل از وقت عمارت کے باہر گئی تھی، لہذا ہو سکتا ہے یہی آتش زنی کا موجب بنی ہو۔ اس کے امکانات قوی ہیں، حمید سر ہلا کر بولا۔ اب بات سمجھ میں آئی ہے، تب پھر یہ بھی ہو سکتا ہے الو کا مجسمہ ہی وہ اہم شہادتیں رہی ہوں جن کی بنا پر مجرم کی شخصیت پر روشنی میں آ جاتی۔ فی الحال یقین کے ساتھ کچھ بھی نہیں کہا جا سکتا۔ اب ہم کہاں جا رہے ہیں؟ حمید نے پوچھا، کیونکہ فریدی نے لنکن گرینٹ روڈ پر موڑی تھی۔ میرے پاس ایک پیشہ ور مجسمہ ساز کا پتہ ہے، اس سے ڈاکٹر کے تعلقات بہت اچھے تھے، اسی کا شو روم اسی سڑک پر ہے۔ کچھ دور چل کر لنکن بائیں والے فٹ پاتھ سے جا لگی۔ فریدی نے انجن بند کر دیا اور نیچے اتر آیا۔ اب وہ مجسموں کی ایک بڑی دکان میں داخل ہو رہے تھے۔ ایک پستہ قد اور معمر آدمی نے ان کا استقبال کیا۔ فریدی اس طرح شوکیس میں رکھے ہوئے مجسموں کا جائزہ لے رہا تھا جیسے کوئی خاص مجسمے کی تلاش ہو۔ یہاں زیادہ تر ملک کے بڑے آدمیوں کے مجسمے نظر آ رہے تھے، شعرا، فلسفیوں اور دوسرے سائنسدانوں کے مجسمے۔ فرمائیے جناب، بوڑھے نے ہاتھ ہلاتے ہوئے کہا، مجھے نصیری صاحب سے ملنا ہے۔ فرمائیے جناب، یہی خادم ہے۔ کیا آپ اپنا مجسمہ بنوائیں گے؟ نہیں، مجھے ایک ایسا مجسمہ چاہیے جو دلچسپ ہو۔ میں سمجھا نہیں جناب، مطلب یہ کہ جسے دیکھ کر ہنسی آئے۔ جس نے مجھے آپ کا پتہ دیا اسی کے ہاں میں نے ایسا ہی ایک مجسمہ دیکھا تھا۔ کس کے ہاں؟ بوڑھے کی پیشانی پر شکنیں ابھر آئیں۔ ڈاکٹر داؤد کے یہاں۔ او، مگر وہ مجسمہ کیسا تھا؟ سر آدمی کا اور دھڑ پرندے کا، لیکن چہرے کی بناوٹ بالکل الی کی سی تھی۔ حمید بغور اسے دیکھ رہا تھا۔ اس نے اندازہ لگایا ابھی اسے ڈاکٹر داؤد کے قتل کی اطلاع نہیں ملی، ورنہ اس کے تذکرے پر اتنا پرسکون نہ دکھائی دیتا۔ لیکن جیسے ہی فریدی نے مجسمے کے متعلق تفصیل ظاہر کی، اس کے چہرے کا رنگ اڑ گیا۔ مم، ایسے کسی بت کے متعلق نہیں جانتا۔ ڈاکٹر داؤد خود ہی کلے ماڈلنگ کرتے تھے، اچھے آرٹسٹ تھے، انہوں نے خود ہی بنایا ہوگا۔ جی ہاں، انہوں نے خود ہی بنایا تھا اور مجھے مشورہ دیا تھا کہ میں ویسا ہی دوسرا آپ سے بنوا لوں۔ بھلا میں کیسے بنا سکتا ہوں جناب، میں نے تو اسے دیکھا ہی نہیں تھا۔ اگر میں غلطی پر نہیں تو آپ کچھ خواہش سے نظر آ رہے ہیں، فریدی نے کہا، اور پھر یک بیگ اچھل کر پیچھے ہٹا۔ بائیں جانے والی کھڑکی سے ایک فائر ہوا تھا۔ بوڑھے کی چیخ دکان کی محدود فضا میں گونجی۔ دیکھو، فریدی نے بوڑھے کی طرف ہاتھ اٹھا کر حمید سے کہا اور دروازے سے فٹ پاتھ پر چھلانگ لگائی۔ حمید بوڑھے کی طرف جھپٹا اور جو فرش پر گرا ایڑیاں رگڑ رہا تھا۔ گولی اس کی دائنی کن پٹی پر لگی تھی۔ دیکھتے ہی دیکھتے اس نے دم توڑ دیا۔ گولی لگنے کے بعد اس کی زبان سے ایک لفظ بھی نہیں نکل سکا۔ فٹ پاتھ پر بھیڑ لگ گئی۔ حمید نے مجمع ہٹانے کے لیے ایک ڈیوٹی کانسٹیبل کو بلا لیا۔ فریدی گلی میں تھا۔ کچھ دیر بعد دکان واپس آ کر اس نے کوتوالی کو فون کیا۔ گلی میں تین ڈیوٹی کانسٹیبل موجود تھے جنہوں نے گلی سے آمد و رفت روک دی تھی۔ ان میں ایک کھڑکی کی دیکھ بھال کر رہا تھا۔ دیکھو، فریدی نے آہستہ سے حمید کو مخاطب کیا، ہم یہاں بس یوں ہی نہیں چلے آئے، ڈاکٹر داؤد کے سلسلے میں نہیں۔ حمید، ٹھیک ہے، تشویش کن انداز میں سر کو جنبش دی۔ ذرا ہی دیر میں کئی پولیس کاریں وہاں پہنچ گئی۔ ڈی ایس پی سٹی بھی آیا تھا۔ فریدی نے اسے علیحدہ لے جا کر کہا، یہ کوئی گہری سازش ہے، میں اس سے مجسمے کے متعلق پوچھ گچھ کر رہا تھا۔ اس کا مطلب یہی ہو سکتا ہے قاتل وہیں سے آپ کا تعاقب کرتا ہوا آیا تھا، ڈی ایس پی نے کچھ سوچتے ہوئے کہا۔ جی ہاں، اس کے علاوہ اور کیا کہا جا سکتا ہے، لیکن سنیے، اب اگر آپ چاہتے ہیں کہ میں آپ کے لیے اس کیس پر تفتیش کروں تو اس کا تذکرہ کسی سے بھی نہ کیجیے گا، میں آپ سے اس کا پتہ معلوم کر کے یہاں آیا تھا۔ تو گویا آپ چاہتے ہیں کہ اس کا تعلق ڈاکٹر کے کیس سے ظاہر نہ کیا جائے؟ جی ہاں، میں یہی چاہتا ہوں۔ ٹھیک ہے، اس طرح شاید نصیری کا کیس باضابطہ طور پہ آپ کو مل جائے، ڈی ایس پی نے کہا۔ ہرگز نہیں، فریدی مسکرایا، اس کا خیال ہی فضول ہے، چونکہ قتل میری موجودگی میں ہوا تھا اس لیے شاید میرے ہی خلاف تفتیش شروع کر دی جائے۔ نہیں، ڈی ایس پی کے لہجے میں حیرت تھی۔ جی ہاں، اور اپنی صفائی پیش کرنے کے لیے میں جو کچھ بھی کروں گا اس کا مقصد ڈاکٹر داؤد کے قتل پر ہی ہاتھ ڈالنا ہوگا۔ میں نہیں سمجھ سکتا محکمے میں آپ کی مخالفت کیوں ہو رہی ہے، میں اس کے بارے میں بھی کچھ سنا تھا۔ اکثر ایسا بھی ہوتا ہے، فریدی مسکرایا اور پھر بولا، آپ فنگر پرنٹ سیکشن والوں کو طلب کر کے کھڑکی پر نشانات تلاش کرائیے اور دکان کی تلاشی لے لیجیے، مگر یہ تلاشی آپ کی ذمہ داری پر ہوگی، میں صرف ساتھ رہوں گا۔ ٹھیک ہے، میں سمجھتا ہوں، ڈی ایس پی نے تشویش کن انداز میں سر ہلا کر کہا، لیکن فریدی اس کی تلاشی میں شریک نہ ہو سکا کیونکہ اس کے محکمے کا ایک نیا ایس پی بھی وہاں پہنچ گیا اور شاید وہ اسی اطلاع پر آیا تھا۔ واردات فریدی کی موجودگی میں ہوئی تھی۔ آپ یہاں کیا کر رہے ہیں؟ ایس پی نے پوچھا۔ بس یوں ہی ایک پاپولر مجسمے کی تلاش تھی۔ آپ ڈاکٹر داؤد کی کوٹھی پر موجود تھے، میرا مطلب ہے آگ لگنے کے بعد؟ جی ہاں، صرف ایک تماشائی کی حیثیت سے، فریدی نے لاپرواہی سے کہا۔ آپ کو معلوم ہے کہ اوپر کے آرڈر کتنے سخت ہیں؟ جی ہاں، مجھے علم ہے، مگر میں کوئی بےضابطہ مداخلت تو نہیں کی۔ ڈی ایس پی سٹی، آپ کا تحریری بیان دیا یا نہیں؟ غالباً مجھے اسی لیے روکا گیا، فریدی نے لاکھ چاہا کسی طرح اس سے پیچھا چھڑائے، لیکن وہ اسے باتوں میں الجھائے ہی رہا اور اس دوران میں ڈی ایس پی سٹی تلاشی کر کے باہر آ گیا۔
اپنے محکمے کے ایس پی کی موجودگی میں فریدی کو وہاں سے رخصت ہی ہونا پڑا۔ ڈی ایس پی سے گفتگو کرنے کا موقع کہاں تھا؟ اب فرمائیے، حمید نے لنکر میں بیٹھتے ہوئے کہا۔ دیکھتے جاؤ، فریدی انجن اسٹارٹ کرتا ہوا بولا، میں خود کو بے بس سمجھنے کا عادی نہیں ہوں۔ بے بس تو وہ مرنے والا بھی نہیں تھا، حمید نے چپتے ہوئے لہجے میں کہا، اور فریدی ہنس کر خاموش ہو گیا۔ پھر بولا، کیا خیال ہے تمہارا، نصیری ہمیں پہچانتا تھا یا نہیں؟ اس کے متعلق کیا کہا جا سکتا ہے، قطعی پہچانتا تھا، لیکن شاید اسے ڈاکٹر داؤد کے قتل کے بارے میں معلوم نہیں تھا۔ تو وہ کیا وہ اس بنا پر مارا گیا کہ وہ پہچانتا تھا؟ نہیں، صرف اس لیے کہ میں اس کے ذریعے کسی کو پہچان لوں گا۔ نصیری بہت دنوں سے میری لسٹ پر تھا فرزند۔ کیا مطلب؟ غیر پسندیدہ اور مشتبہ عناصر کی لسٹ پر، لیکن ڈاکٹر داؤد کے متعلق میں سوچ بھی نہیں سکتا۔ تو کیا آپ کو اس کو بھی اس لسٹ میں شامل کرنے کا ارادہ رکھتے ہیں؟ حمید نے حیرت سے کہا۔ میرا خیال ہے مجھے ایسا ہی کرنا پڑے گا۔ الو کے تذکرے سے نصیری خائف نظر آنے لگا تھا۔ حمید نے کہا، شاید وہ ہمیں بہت کچھ بتا سکتا۔ میں تو اب صاحب اب کلرکی میں ہی خوش ہوں، حمید نے ٹھنڈی سانس لی۔ وہ تو آپ کا منہ دیکھ کر مجھے ان پابندیوں پر غصہ آ جاتا تھا۔ اوہ، تو تم حسب عادت باغ دوڑ پہلے ہی سونگ لی۔ دیکھیے، حمید کچھ کہتے کہتے رک گیا۔ کیا کہنا چاہتے ہو؟ جو لوگ پولیس کی موجودگی میں کسی عمارت کو آگ لگا سکتے ہیں یا ہماری نظروں کے سامنے نصیری کا قتل کر سکتے ہیں، کیا وہ ہم پر ہاتھ صاف کرنے کی کوشش نہ کریں گے؟ یقیناً کریں گے، میں یہی دیکھنا چاہتا ہوں، لیکن میں اپنے چہرے کے علاوہ اب کچھ نہیں دیکھنا چاہتا۔ موت سے ڈرتے ہو؟ فریدی مسکرایا۔ شادی سے پہلے یقیناً ڈرتا ہوں، پھر شادی کے بال بالا موت کہاں آتی ہے۔ ارے ارے، ابھی آپ کدھر جا رہے ہیں؟ کسی ایسی جگہ جہاں اندازہ کر سکوں کہ تعاقب اب بھی ہو رہا ہے یا نہیں۔ حمید کچھ نہ بولا، وہ جانتا تھا فریدی کو کسی کام سے باز رکھنا ناممکنات میں سے ہے۔ فریدی کا قول تھا کہ موت کی تلاش میں رہنے والوں سے موت ہمیشہ دور بھاگتی ہے، یا کم از کم ویسی موت تو انہیں کبھی نصیب نہیں ہوتی جیسی وہ چاہتے ہیں۔ تو پھر موت کے معاملے میں جواریوں ہی کا سامنا کیوں نہ اختیار کیا جائے؟ ایک نہیں ہزاروں اس پر متحیر رہا کرتے تھے، کیا ہے وہ اب تک زندہ کیوں ہے؟ اس کے تو لا تعداد دشمن تھے اور آئے دن اس کی تعداد میں اضافہ ہو رہا تھا۔ خود حمید ہی نے اسے سینکڑوں بار موت کے جبڑوں سے صحیح سلامت نکلتے اور بچتے ہوئے دیکھا تھا، لیکن یہ ضروری نہیں تھا حمید جان بوجھ کر اندھے کنویں میں چھلانگ لگا دینے کا قائل رہا ہونا۔ وہ حقیقتاً بزدل اور ناکام چور، لیکن خواہ مخواہ کسی الجھن میں پڑنے سے گریز کرتا تھا۔ اگر اس وقت وہ تنہا گاڑی میں ہوتا تو بغیر گاڑی کسی میں ویرانے میں موڑنے کے بجائے بری طرح سڑکوں پر ہی چلاتا، لیکن اب لنکن ایک سنسان سڑک پر دوڑ رہی تھی جس کے دوران دونوں کناروں پر اونچے اونچے درختوں کی قطاریں تھیں اور اب ان پر شاید کھیتوں اور جنگلوں کے سلسلے پھیلتے چلے گئے تھے۔ حمید نے مڑ کے دیکھا، یقینی طور پر تعاقب ہو رہا تھا، ہے نا؟ فریدی نے عقب نما آئینے پر نظر ڈالتے ہوئے کہا۔ یقین کے ساتھ کیسے کہا جا سکتا ہے؟ حمید برا سا منہ بنا کر بولا، ہو سکتا ہے وہ بھی ہمارے ہی طرح غلط فہمی کا شکار ہوں، یا کوئی نامراد عاشق جو سمجھا ہو اس کی محبوبہ ہماری گاڑی میں سفر کر رہی ہے۔ دفتن فریدی لنکن کی رفتار تیز کر دی اور تھوڑی ہی دیر میں دونوں کاروں کا فاصلہ کافی طویل ہو گیا۔ دیکھتے رہو، جیسے ہی پچھلی گاڑی کسی نشیب میں جائے فوراً بتانا۔ حمید پھر مڑا، پچھلی گاڑی شاید اب نشیب میں جا رہی تھی کیونکہ اب اس کے ہیڈ لیمپس نہیں دکھائی دے رہے تھے، نشیب ہی میں ہے، حمید جلدی سے بولا، اور فریدی نے گیئر بدلے اور رفتار کم ہو گئی، ساتھ ہی گاڑی کی روشنیاں بھی گل ہو گئیں۔ بائیں جانب اترو، فریدی نے انجن بند کرتے ہوئے کہا۔ یہ سب کچھ اتنی جلدی ہوا، حمید کچھ سوچنے کی مہلت ہی نہ مل سکی۔ اس نے دروازہ کھول کر بائیں جانب چھلانگ لگائی اور لڑکتا ہوا نشیب میں چلا گیا۔ پھر وہ مشکل تمام سنبھلنے میں کامیاب ہو سکا۔ یہ یقیناً یہ جسم پر خراشیں تو آئی ہوں گی، لیکن ان کی سوزش محسوس کرنے کا ہوش کسے تھا؟ مطلب ابر آلود ہونے کی وجہ سے اتنی گہری تاریکی تھی کہ ہاتھ کو ہاتھ نہ سجھائی دیتا تھا۔ یہاں سے سڑک کی بلندی تقریباً 15 فٹ ضرور رہی ہوگی، لیکن حمید کسی کار کی صاف آواز سن سکا۔ کار نہیں دکھائی دی، البتہ ہیڈ لیمپس کی روشنی درختوں پر جھلکتیاں مارتی جا رہی تھی۔ وہ گاڑی بغیر رکے ہی گزر گئی۔ حمید نے سوچا اسے فریدی کی بوکھلاہٹ پر تاؤ آنے لگا، خواہ مخواہ چوٹیں بھی کھائی اور کپڑے بھی تباہ ہو گئے۔ یک بیگ قریب ہی اسے سرسراہٹ سنائی دی اور وہ سنبھل کر بیٹھ گیا، لیکن دوسرے ہی لمحے میں اس نے فریدی کی آواز سنی۔ کہاں ہو؟ آغوش مادر میں حمید جھلا کر بولا، اور پھر پہلی سی خاموشی چھا گئی، مگر یہ خاموشی بے وجہ نہیں تھی، وہ ضرورتاً خاموش ہوئے تھے کیونکہ اب پھر کسی کار کی آواز سنائی دی اور روشنی بھی نظر آئی۔ آنے والی کار وہیں رکی جہاں انہوں نے اپنی کار چھوڑی تھی۔ डाइजेस्ट जासूसी दुनिया की जिल्द नंबर 27 नावल नंबर 83 चमकीला गुबार का पहला हिस्सा यहाँ इख्तिताम पजीर हुआ। बाकी अगले शुमारे में समाप्त फरमाएं।